آخری سیشن
سورہ آل عمران چوتھا رکوع، انشاءاللہ آیت نمبر 31 سے آگے پڑھیں گے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ آیت نمبر 31 میں اللہ کی محبت کے حصول کا ذریعہ بیان کیا جا رہا ہے۔ فرمایا قل ان کنتم تحبون اللہ فاتبعونی، اے نبی کہہ دیجئے کہ اگر تم اللہ سے محبت رکھتے ہو تو پھر میری پیروی کرو۔ اس کا نتیجہ کیا نکلے گا؟ اتباع رسول کا ایک حکم ماننا ہوتا ہے، ایک اتباع ہوتا ہے۔ اتباع فرما برداری سے آگے کا مرحلہ ہے کہ جب آدمی اپنے محبوب کے چشم و آبرو کے اشارے سمجھتا ہے اور حکم سے پہلے ہی جو ہے وہ طرز عمل اختیار کرتا ہے جو محبوب کی پسند کا ہوتا ہے۔ اس لیے فرمایا قل ان کنتم تحبون اللہ فاتبعونی، اے نبی کہہ دیجئے اگر تم محبت رکھتے ہو اللہ سے تو پھر میری پیروی اختیار کرو۔ نتیجہ کیا نکلے گا؟ یحببکم اللہ ویغفر لکم ذنوبکم، اللہ تم سے محبت فرمانے لگے گا اور اللہ تعالیٰ تمہارے گناہوں کو بخش دے گا۔ واللہ غفور رحیم، اللہ تو ہے ہی بہت بخشنے والا، مسلسل رحم فرمانے والا۔ قل اطیعوا اللہ والرسول، اے نبی ان سے کہیے کہ اطاعت کرو اللہ کی اور رسول کی۔ فَإِن تَوَلَّوْا، پھر اگر وہ منہ میں موڑے، فَإِنَّ اللَّهَ لَا يُحِبُّ الْكَافِرِينَ، تو اللہ ایسے کافروں کو محبوب نہیں رکھتا۔ دیکھیں مومن اور کافر میں فرق کیا ہے؟ مومن اللہ رسول کی اطاعت کرتا ہے اور کافر اپنی مرضی چلاتا ہے۔ تو یہ کیسا مومن ہے جو مانتا اللہ کو ہے لیکن اللہ کی ماننے کے لیے تیار نہیں۔ یہاں الحمدللہ پہلا جز ختم ہوا، دوسرے جز کا آغاز ہو رہا ہے، اور ہم نے سمجھا تھا کہ آیت نمبر 33 سے 68 تک اب یہ دوسرا حصہ ہے، اور اس میں یہ جو آیتیں ہیں سن 9 ہجری میں نازل ہوئی۔ پس منظر یہ ہے کہ 600 عیسائیوں کا ایک وفد نجران سے جو ہے وہ مدینہ آیا اور انہوں نے نبی اکرم صلی اللہ علیہ وسلم سے مناظرہ کیا حضرت عیسیٰ کے بارے میں، اور اس دوران یہ آیتیں نازل ہوئیں، اور پھر انہیں مباہدے کی دعوت دی گئی جس پر یہ پھر فرار ہو گئے وہاں سے۔ تو ذکر آ رہا ہے شروع میں جو ہے تمہید حضرت مریم علیہ السلام اور حضرت عیسیٰ علیہ السلام کی، اور اس کے لیے ان کے خاندان کا ذکر آ رہا ہے۔ آل عمران، یہ سورت کا جو ہے وہ نام بھی ہے آل عمران۔ حضرت عمران جو تھے وہ اصل میں بیت المقدس کے ایک بہت بڑے قابل جو ہے وہ امام تھے، اور ان کی بیوی تھی حضرت حنہ۔ یہ دونوں ان کے اولاد نہیں تھی، چنانچہ ان کی اہلیہ نے منت مانگی اللہ سے کہ اگر اللہ نے اولاد دی تو وہ اسے بیت المقدس کے لیے وقف کر دیں۔ چنانچہ اللہ تعالیٰ نے انہیں اولاد دے دی، اور جب یہ حاملہ تھی تو ان کے شوہر حضرت عمران کا انتقال ہو گیا، اور پھر ان کے ہاں ایک بیٹی پیدا ہوئی جس کا نام انہوں نے مریم رکھا، اور پھر اس بیٹی کو انہوں نے بیت المقدس کے لیے وقف کر دیا۔ یہ پہلا موقع تھا جب کسی بچی کو کسی عبادت خانے کے لیے وقف کیا گیا، اور آپ جانتے ہیں کہ حضرت مریم علیہ السلام والدہ ہیں حضرت عیسیٰ علیہ السلام کی۔ چنانچہ حضرت عیسیٰ علیہ السلام کے ذکر سے پہلے یہ تمہیدی گفتگو آ رہی ہے۔ فرمایا ان اللہ اصطفى آدم و نوح و آل ابراہیم و آل عمران علی العالمین، اور بے شک اللہ نے چن لیا آدم علیہ السلام کو اور نوح علیہ السلام کو اور ابراہیم علیہ السلام کے خاندان کو اور عمران علیہ السلام کے خاندان کو تمام جہان والوں پر۔ ذریتم بعضها من بعض، یہ سب اولادیں ایک دوسرے کی، گویا یہ بتایا جا رہا ہے یہ سب انبیاء ہیں، اولادیں ہیں، اور حضرت عیسیٰ علیہ السلام کی ان کی اولاد ہے، وہ کوئی خدا نہیں ہے اور نہ خدائی میں شریک ہے۔ واللہ سمیع علیم، اللہ سب کچھ سننے والے سب کچھ جاننے والے ہیں۔ اس قالت امرأت عمران، جبکہ کہا تھا عمران کی بیوی نے یعنی حضرت حنہ نے، ربی انی نظرت لک ما فی بطنی محررا، کہ میرے رب میں نے نظر مانی ہے جو میرے پیٹ میں ہے اسے آزاد کرنے کی، یعنی اسے میں وقف کر دوں گی اس بچے کو۔ فتقبل منی، بس آپ قبول فرمائیے مجھ سے، انک انت السمیع العلیم، بے شک اللہ آپ سب کچھ سننے والے سب کچھ جاننے والے ہیں۔ آگے پیدائش کا ذکر آ رہا ہے حضرت مریم علیہ السلام کی، ان کی عظمت کا ذکر۔ فلما وضعتھا، پھر جب انہوں نے جنا اس بچی کو، قالت ربی انی وضعتھا انثیٰ، तो हज़रत अन्ना फरमाने लगी है मेरे रब, मैंने तो पैदा किया है जना है एक बच्ची को, वल्लाहु आलम बिमा वज़ाद, अल्लाह खूब जानता था कि उन्होंने किसे जना है, वलैसा ज़करु कलुन्सा, और कहाँ हो सकता है कोई लड़का इस लड़की जैसा, ये बच्ची जितने नसीबों वाली है और जितनी अजमतों वाली है, कहाँ कोई बच्चा इस बच्ची का मुकाबला कर सकता है। वन्नी समय तुहा मरियम, हज़रत अन्ना फरमा रही है और मैंने इस बच्ची का नाम रखा है मरियम, मरियम का मतलब होता है आबिदा, यानी अल्लाह की इबादत करने वाली। वन्नी उईज़ुहा बिका वज़ुर्रियतहा मिनश्शैतानिर रजीम, और मैं देती हूँ इस बच्ची को अल्लाह तेरी पनाह में और इसकी औलाद को शैतान मर्दूद से तेरी पनाह में देती हूँ। बुखारी शरीफ की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि शैतान हर पैदा होने वाले बच्चे को छूता है सिवाय इन दो के, कि हज़रत अन्ना की दुआ की वजह से ना तो हज़रत मरियम अलैहिस्सलाम को शैतान ने छुआ और ना ही इनके बेटे हज़रत ईसा अलैहिस्सलाम को। फरमाया फ़तक़ब्बलहा रब्बुहा बिक़बूलिन हसन, बस कबूल फरमाया जो है उसे, यानी उस बच्ची को उनके रब ने बहुत अच्छी तरह से कबूल फरमाया। वअंबतहा नबतन हसना, और उठाया उन्हें अल्लाह ने बहुत ही अच्छा उठाना। वकफ़लहा ज़करिया, और उनकी कफालत फरमाई हज़रत ज़करिया अलैहिस्सलाम। हुआ ये कि जब हज़रत हन्ना के हज़रत मरियम अलैहिस्सलाम की विलादत हुई और इससे पहले ही उनके शौहर हज़रत इमरान का इंतकाल हो गया था, तो बैतुल मुक़द्दस के जो बड़े बड़े आइम्मा थे उनमें से हर एक चाहता था कि इस बच्चे की परवरिश हो करे, चुनांचे कुरान दाजी की गई और कुरान जो है हज़रत ज़करिया अलैहिस्सलाम के नाम निकला, जो कि हज़रत मरियम अलैहिस्सलाम के खालू भी थे। कुल्लमा दखला अलैहा ज़करिया महराब, जब कभी भी वो दाखिल होते थे हज़रत ज़करिया अलैहिस्सलाम मरियम अलैहिस्सलाम के पास उनके उजरे में, महराब कहते हैं छोटे से कमरे को, हर्ब कहते हैं जंग को, और महराब उस कमरे को कहा जाता है जिसमें आदमी अपने जस्ट नफ्स से और शैतान से जंग करता है, गोया तस्किया और तहारत हासिल करता है, अल्लाह की इबादत करता है। तो एक छोटा सा कमरा उनके पास था, और यहाँ जिक्र आ रहा है जब भी ज़करिया अलैहिस्सलाम हज़रत मरियम के पास आते, वजदा इंदहा रिस्का, तो पाते उनके पास जो है मुख्तलिफ़ किस्म का रिस्क। काला या मरियम, तो पूछते हैं मरियम अलैहिस्सलाम, अन्ना लकी हाजा, ये तुम्हारे पास कहाँ से आता है। बाद मुफस्सिरीन ने लिखा है बेमौसम के फल हो गए, यानी वो फल उनके पास होते जिसका भी मौसम ही नहीं था। तो हज़रत ज़करिया अलैहिस्सलाम पूछते हैं कि भाई ये कहाँ से आता है तुम्हारे पास। कालत, इस पर जवाब दिया हज़रत मरियम अलैहिस्सलाम ने, हुआ मिन इंदिल्लाह, ये अल्लाह के पास से, इन्नल्लाहा यरज़ुकु मन यशाउ बिग़ैरि हिसाब, बेशक अल्लाह ताला रिज़्क़ अता फरमाता है जिसे चाहता है बग़ैर हिसाब किताब के। हुनालिका दआ ज़करिया रब्बहु, वहीं से पुकारा हज़रत ज़करिया अलैहिस्सलाम ने अपने रब को। असल में उन्होंने देखा कि जो अल्लाह मरियम को बिन बेमौसम के फल दे सकता है, वो अल्लाह ज़करिया को बेमौसम की औलाद भी दे सकता है। हज़रत ज़करिया अलैहिस्सलाम बूढ़े हो गए थे, बाल बिल्कुल सफ़ेद हो गए थे, बुढ़ापे में हड्डियाँ कमज़ोर हो गई थी, और बीवी भी बुढ़िया और वो भी बांझ, कोई औलाद नहीं थी। लेकिन जैसे ही उन्होंने ये मामला देखा, फौरन अल्लाह को पुकारा, उनके दुआ का मजमून आ रहा है, काला रब्बी हबली मिन लदुनका ज़ुर्रियतन तय्यिबा, उन्होंने कहा मेरे रब मुझे अता फरमा अपनी जनाब से औलाद पाकीज़ा, इन्नका समीउद दुआ, बेशक अल्लाह आप दुआओं के सुनने वाले। फनादतुल मलाइका, बस जवाब दिया उन्हें, पुकारा जो है उन्हें फरिश्तों ने, वहुवा क़ाइमु युसल्ली फिल महराब, कि अभी वो खड़े हुए दुआई कर रहे थे अल्लाह से महराब में, अन्नल्लाह युबश्शिरुका भी आया, बेशक अल्लाह ताला आपको खुशखबरी देते हैं बेटे की, अली याहिया अलैहिस्सलाम की। अब हज़रत याहिया अलैहिस्सलाम के फ़ज़ाइल आ रहे, मुसद्दिकन बिकलिमतिन मिनल्लाह, वो तस्दीक करेंगे अल्लाह के कलमे की, इशारे हज़रत ईसा अलैहिस्सलाम की तरफ, वसैयदन और वो सरदार होंगे, वहसूरन और बड़े नस को कंट्रोल करने वाले रोकने वाले होंगे, और नंबर चार व नबीयम मिन अस्सालिहीन, और नहायत ही साले कामिल सालिहीन नबियों में से होंगे। काला रब्बी अन्ना यकूनू ली गुलाम, इस पर हज़रत ज़करिया अलैहिस्सलाम को ताजिब हुआ, कहने लगे कि ऐ अल्लाह क्यों कर होगा मेरे लड़का। असल में ये उसी तरह की बात है कि बूढ़े हैं, बीवी बांझ है, और ख्याल ये आया कि अब अल्लाह किस तरह करेगा, क्या मैं जवान हो जाऊँगा, क्या मेरी बीवी जवान हो जाएंगी, किस तरह अल्लाह ये पैदा करेगा। तो जो आग कर ना जाए जो बल्कि जो जा कर ना आए वो जवानी देखी और जो आ कर ना जाए वो बुढ़ापा देखा। बुढ़ापा जब आ जाता है तो जान नहीं छोड़ता, मौत तक साथ रहता है। तो अब उन्हें ये हुआ कि अल्लाह कैसे देगा, तो कहा जा रहा है वक़्त बलगनियल के बर, उन्होंने कहा कि मैं पहुंच चुका हूँ बुढ़ापे को। वमराती आखिर, और मेरी बीवी भी है बांझ। ताला का ज़ालिक अल्लाह या फालो मा यशा, फरमाया कि अल्लाह ताला करता है जैसा वो चाहता है, उसके लिए कोई मसला नहीं है। बुढ़ापा भी मसला नहीं है, बांझ होना भी मसला नहीं है। फरमाया काला रब्बे जान ली आया, इस पर हजरत ज़करिया अलैहिस्सलाम ने इल्तिजा की कि अल्लाह मेरे लिए कोई निशानी बता दीजिए। काला आया तुख, अल्लाह ताला ने फरमाया कि आपके लिए निशानी है अल्लाह तुकल्लिमन नासा सलासता अय्यामिन इल्ला रमजा, क्या आप बात नहीं कर सकेंगे लोगों से तीन रोज तक सिवाय इशारों के, यानी जैसे आपकी अहलिया हामला होंगी तो उसकी निशानी ये है कि आप जबान से गुफ्तगू नहीं कर सकेंगे, सिर्फ इशारे कर सकेंगे। बस को रब का कसीरा, बस ऐसा हो गया और वो अलामत पूरी होगी, और जबान से तो नहीं बोल सकते थे लेकिन उन्होंने फिर इशारों से कहा कि याद करो, बल्कि अल्लाह ताला हिदायत दे रहा है उन्हें कि बस आप जिक्र कीजिए अपनी रब का कसरत से, बस अब बिलाशी वालिबकार, और तस्बीह कीजिए उसकी सुबह और शाम। वस खालतिल मलाइका, फ़ज़ाइल मरियम अलैहिस्सलाम आ रहे हैं, और जब कहा फरिश्तों ने, यहाँ इस किस्से को ख़त्म कर दिए कि आगे सूरह मरियम में फिर इसकी वो तस्वीर है जिसकी तरफ मैं जा रहा था, इंशाल्लाह वो आइंदा आएगी। आगे फिर हज़रत मरियम अलैहिस्सलाम के फ़ज़ाइल हैं। वइस क़ालतिल मलाइका, और याद करो जबकि कहा फरिश्तों ने या मरियम, ए मरियम अलैहिस्सलाम, इन्नल्लाह इस्तफ़ाकी, बेशक अल्लाह ताला ने आपको चुन लिया, वतहरा की और आपको पाकीज़ा बनाया, वस्तफ़ा की आला निसाइल आलमीन, और आपको चुन दिया है तमाम जहान की औरतों पर। इसलिए बुखारी शरीफ में आता है, मुस्लिम शरीफ में भी ये रिवायत मौजूद है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तमाम औरतों में अल्लाह ने फजीलत दी है हज़रत आसिया अलैहिस्सलाम को, ये है फिरौन की बीवी जो थी, और हज़रत मरियम अलैहिस्सलाम को, और हज़रत खदीजा रज़ियल्लाहु तआला अन्हा को, और आपने फरमाया इन सब पर फजीलत है हज़रत आयशा अपने रब की, बस जिदी वल काई मार राखी, और सजदा कीजिए और रुकू कीजिए रुकू करने वालों के साथ। ज़ालिका मिन अंबाइल गैब, ये अब इस बात के रिसालत आ रही है, फरमाया कि ये हैं वो गैब की खबरें, नोही ही इलैक, जो हमने वही किया है नबी सल्लल्लाहु अलैहि वसल्लम आपकी तरफ। वमा कुंता लदैहिम, और आप नहीं थे उनके पास, इस युल्कूना अक्लामहुम, जबकि वो फेंक रहे थे अपने कलम, अय्युहुम यकफुलू मरियम, के कौन है जो किफालत करेगा मरियम अलैहिस्सलाम की। अब वो जो बैतुल मुकद्दस के समान तमाम आइम्मा थे, उनमें से हर एक चाहता था कि हज़रत मरियम अलैहिस्सलाम की किफालत का एजाज़ उसे हासिल हो, चुनाचे उनसे कहा गया कि अपने कलम दरिया में डालो। और मुफस्सिरीन ने लिखा है कि ये बात तय हुई कि जिसका कलम उल्टा तैरेगा दरिया में, यानी उसके बहाव के मुखालिफ, उसे फिर किफालत की जिम्मेदारी दी जाएगी हज़रत मरियम अलैहिस्सलाम की। तो बहरहाल ये कुरान किसके नाम निकला, हज़रत ज़करिया अलैहिस्सलाम के। वमा कुंता लदैहिम, और आप नहीं थे उनके पास, इस यख्तसिमून, जबकि वो वहाँ झगड़ रहे थे कि कौन किफालत करेगा हज़रत मरियम अलैहिस्सलाम की। गोया इसमें यह बताया जा रहा है कि आप वहाँ मौजूद नहीं थे, फिर भी आपको ये वाकया कैसे मालूम हो, ये अल्लाह ने आपको वही की, और इससे ये साबित होता है कि आप अल्लाह के रसूल हैं, जब अल्लाह ने आपको वही के ज़रिए ये वाकया बयान फरमा दिया। आगे फिर अब हज़रत ईसा अलैहिस्सलाम की मौत जाना विलादत का जिक्र आ रहा है। फरमाया इस क़ालतिल मलाइका, जबकि कहा फरिश्तों ने या मरियम हो ए मरियम अलैहिस्सलाम, इन्नल्लाह युबशिरुकि बिकलिमतिन मिन, बेशक अल्लाह ताला बशारत देता है आपको एक कलमे की अपने हुक्म की, इस्मुहुल मसीहु ईसा इब्नु मरियम, जिसका नाम होगा मसीह इब्ने मरियम अलैहिस्सलाम, वजीहन फिद दुनिया वल आखिरा, हज़रत ईसा अलैहिस्सलाम के फ़ज़ाइल ने तो उन्हें कलमतुल्लाह कहा गया, दूसरा फरमाया कि वो बड़े मर्तबे वाले होंगे दुनिया में भी आखिरत में भी, नंबर तीन व मिनल मुकर्रबीन, और वो अल्लाह के बड़े मुकर्रब लोगों में से होंगे, नंबर चार व युकल्लिमुन नासा फिल महद, और वो कलाम करेंगे लोगों से, महद कहते हैं झूले को जिसमें बहुत छोटा सा बच्चा रखा जाता है, तो वो या बिल्कुल पैदाइश के बाद इन्फेंसी में जो है वो बोल पड़ेंगे। اور فرمایا وہ کہلا کہولت کہتے ہیں وہ عمر جس میں کالے بالوں میں سفیدی آنا شروع ہوتی ہے، یعنی 40 سال اس کی عمر اس سے اوپر. تو عام انسان کے لیے تو 40 سال میں بولنا کوئی معجزہ نہیں ہے، لیکن ہم جانتے ہیں کہ حضرت عیسیٰ علیہ السلام کی عمر 35 سال تھی کہ اللہ تعالیٰ نے انہیں آسمانوں پر اٹھا لیا. اب قیامت سے پہلے وہ دوبارہ جو ہے زمین پر بھیجے جائیں گے اور وہ پھر کہولت کی عمر کو پہنچیں گے اور پھر بولیں گے، تو ان کا یہ بولنا بھی معجزہ ہوگا. تو چھٹی کی بات آ رہی ہے وَمِنَ الصَّالِحِينَ، اور وہ کامل نیک لوگوں میں سے ہوں گے. حضرت مریم علیہ السلام نے نیچرلی اس پر پھر سوال کیا، قالت ربی انا یکون لی ولد، انہوں نے کہا میرے رب میرے کیوں کر ہو سکتا ہے لڑکا، ولم یمسسنی بشر، حالانکہ تو مجھے کسی مرد نے چھوا تک نہیں. قال کذلک اللہ یخلق ما یشاء، جواب دیا گیا کہ اسی طرح اللہ تعالیٰ پیدا کرتا ہے جیسے وہ چاہتا ہے. اب اللہ کو کسی چیز کی حاجت نہیں. دیکھیں عموماً پیدائش میں مرد اور عورت کا حصہ ہوتا ہے، لیکن اللہ تعالیٰ نے حضرت آدم علیہ السلام کو پیدا کیا نہ مرد کا حصہ نہ عورت کا حصہ، پھر حضرت حوا علیہ السلام کو پیدا کیا صرف مرد سے، عورت کا حصہ ہی نہیں اس میں. حضرت آدم علیہ السلام سے ہی حضرت حوا علیہ السلام کو پیدا کر دیا، پھر حضرت عیسیٰ علیہ السلام کو پیدا کیا صرف عورت سے، مرد کا کوئی حصہ نہیں. اب مجھے آپ کو کیسے پیدا کیا ایک مرد ایک عورت سے؟ تو اللہ جیسا چاہے پیدا کرتا ہے، اسے کسی چیز کی ضرورت نہیں. تو فرمایا اذا قضى امرا، جب بھی اللہ فیصلہ کر لیتا ہے کسی کام کا، فانما يقول له كن فيكون، بس اس کام کے لیے کہتا ہے ہو جا اور وہ کام ہو جاتا ہے. ويعلمهم الكتاب والحكمة، اور پھر فضائل آ رہے ہیں عیسیٰ علیہ السلام کے، ساتویں فضیلت، اور وہ سکھائیں گے لوگوں کو کتاب اور حکمت، والتورات والانجیل، اور تورات اور انجیل. بعض لوگوں نے کتاب اور حکمت سے مراد لیا قرآن اور سنت، کیونکہ وہ جب دوبارہ دنیا میں لوٹائے جائیں گے تو نبی اکرم صلی اللہ علیہ وسلم کی امتی کی حیثیت سے آئیں گے، اور قرآن و سنت کا علم جو ہے وہ پھر لوگوں کو سکھائیں گے. فرمایا وَرَسُولًا إِلَى بَنِي إِسْرَائِيلَ، آٹھویں فضیلت، اور وہ رسول ہوں گے بنی اسرائیل کی طرف، أَنِّي قَدْ جِئْتُكُمْ بِآيَةٍ مِّن رَّبِّكُمْ، کہ میں آیا ہوں تمہارے پاس ایک نشانی لے کر تمہارے رب کی طرف سے. اب یہ معجزات کا ذکر آ رہا ہے حضرت عیسیٰ علیہ السلام کو جو دیے گئے. ان کے زمانے میں جادو کا بڑا زور تھا، اسی طرح طب میڈیکل سائنسز کا بڑا زور تھا، تو اللہ نے جو انہیں معجزات دیے وہ کہیں زیادہ تھے اس دور کے جادو اور طبی جو بھی معلومات تھی اس سے. فرمایا انی اخلق لکم من الطین کہیئۃ الطیر، دیکھو میں بتاتا ہوں تمہارے لیے مٹی میں سے ایک پرندی کی صورت، فَأَنفَخُ فِيهِ، اور پھر پھونکتا ہوں اس میں، فَيَكُونُ طَيْرًا بِإِذْنِ اللَّهِ، اور وہ بن جاتا ہے زندہ پرندہ اللہ کے حکم سے. مٹی سے بناتے تھے پرندہ، پھونک ماری اور اللہ کے حکم سے وہ زندہ پرندہ بن جاتا تھا. مفسرین لکھتے ہیں کہ چمگادڑ کی قسم کا جو ہے وہ پرندہ بن کے اڑنے لگتا تھا. لیکن یہاں یاد رکھیں کہ یہ نبی کا فعل نہیں ہوتا معجزہ، معجزہ اللہ کا فعل ہوتا ہے، اللہ کے اذن کے بغیر وہ نہیں ہو سکتا. اسی طرح دوسرا معجزہ ان کا، وَأُبْرِئُ الْأَكْمَى، اور میں اچھا کر دیتا ہوں مادر ذات اندھے کو، پیدائشی اندھا نابینا، بس اس کے آنکھوں پر ہاتھ پھرتے اس کی بینائی آ جاتی. فرمایا وَأَبْرَسْ، اور میں درست کر دیتا ہوں برس کے مریض کو، پلیک جو بڑا مشہور مرض ہے اور بڑا خطرناک مرض ہے، تو اس کی یعنی کوڑ کا مریض، اس پر بھی ہاتھ پھرتے تھے اس کا مرض دور ہو جاتا. چوتھا معجزہ آ رہا ہے وَأُحْيِي الْمَوْتَى بِإِذْنِ اللہ، اور میں زندہ کر دیتا ہوں مردوں کو اللہ کے حکم سے. قبر پر کھڑے ہو کر کہتے ہیں قم بیز اللہ، کھڑے ہو جا اللہ کے حکم سے، وہ میں مردہ زندہ ہو کر کھڑا ہو جاتا ہے. اسی طرح فرمایا پانچواں معجزہ وَأُنَبِّئُكُمْ بِمَا تَأْكُلُونَ، میں بتا دیتا ہوں جو تم کھا کر آئے ہو. لوگوں کو بتا دیتے تھے تم نے ناشتے میں یہ کھایا ہے، تم نے دوپہر میں یہ کھایا ہے، تم نے رات میں یہ کھایا ہے، یا ابھی ابھی یہ کھا کر آئے ہو. تو یہ معجزہ اللہ نے دیا تھا. وَمَا تَدَّخِرُونَ فِي بُيُوتِكُمْ، چھٹا معجزہ، اور وہ بتا دیتے تھے گھر میں کیا کیا ذخیرہ کر کے رکھا ہوا ہے، تمہارے پاس یہ ہے یہ ہے یہ ہے یہ، پورا جو ہے حضرت عیسیٰ علیہ السلام بتا دیتے. اِنَّ فِي ذَلِكَ لَآيَةً لَكُمْ، بے شک اس میں کافی دلائل ہیں تمہارے لیے، اِن كُنتُم مُؤْمِنِينَ، اگر واقعی تم ایمان رکھنے والے ہو. آگے پھر عیسیٰ علیہ السلام کی دعوت اور بنی اسرائیل کا اس پر رد عمل کا ذکر ہے. فرمایا وہ مصدقاً لما بین یدی من التوراۃ، اور میں تصدیق کرتا ہوں اس کی جو آ چکی ہے تمہارے پاس تورات میں سے. ولأحل لکم بعض الذی حرم علیکم، اور تاکہ میں حلال کر دوں تمہارے لیے وہ بعض چیزیں جو تم نے حرام ٹھہرا لی.
مفسرین لکھتے ہیں کہ ناخن والے جتنے جانور ہیں وہ سب بنی اسرائیل نے اپنے اوپر حرام ٹھہرائے ہوئے تھے, جنہیں حضرت عیسیٰ علیہ السلام نے پھر حلال قرار دیا. وجئتکم بآیۃ من ربکم, اور میں آیا ہوں تمہارے پاس لے کر دلائل تمہارے رب کی طرف سے. فاتقوا اللہ واطیعون, بس اللہ سے ڈرو اور میری فرما برداری کرو. آگے حضرت عیسیٰ علیہ السلام کی تعلیمات کا خلاصہ آ رہا ہے, ان اللہ ربی و ربکم فاعبدوہ, بے شک اللہ تمہارا رب بھی ہے اور میرا رب بھی ہے, یہ نہیں کہا میں رب ہوں بلکہ وہ کہہ رہے ہیں اللہ میرا رب بھی ہے. فاعبدوہ, بس اسی کی عبادت کرو. ھذا صراط مستقیم, یہی ہے سیدھا راستہ. حضرت عیسیٰ علیہ السلام کی دعوت کیا تھی؟ فلما احس عیسیٰ منہم الکفر, پھر جب محسوس کیا عیسیٰ علیہ السلام نے لوگوں سے کفر کا یعنی انکار کا, قال من انصاری الی اللہ, تو انہوں نے آواز لگائی کون ہے میرا مددگار اللہ کے لیے. قال الحواریون نحن انصار اللہ, اس پر جواب دیا حواریوں نے ہم ہیں اللہ کے مدد اللہ کے مددگار. تو یہاں یہ سمجھ دیجئے کہ حواری جو ہے لفظ جو ہے اسی سے حور بنا ہے, ہم کہتے ہیں جنت میں حوریں ملیں گی, تو حور جو ہے کہتے ہیں نہایت سفید چیز کو, اور ان کے بارے میں رائے ہے یہ حواری حضرت عیسیٰ علیہ السلام کی اس صحابہ کو کہا جاتا ہے, ان کے ساتھیوں کو کہا جاتا ہے. ان کی عموماً تعداد 12 بیان ہوتی ہے. ایک رائے یہ کہ یہ شہزادے تھے اس لیے انہیں حواری کہا گیا, ایک رائے یہ کہ نہایت سفید کپڑے پہنتے تھے اس لیے حواری کہا گیا, ایک رائے یہ کہ ان کے دل سفید تھے, وہ کسی بغض اور اس سے گناہ سے سیاہ نہیں تھے اس لیے انہیں حواری کہا گیا, ایک رائے یہ بھی ہے کہ یہ شاید دھوبی تھے ان پیشے کے اعتبار سے کپڑوں کو صاف کرنے والے, اس لیے حواری لقب ہے. البتہ یہ ایک اچھا لقب ہے, اسے غلط نہیں استعمال کرنا چاہیے. جیسے ہمارے اخباروں میں لکھا ہوتا ہے کہ چور اپنے 5 حواریوں کے ساتھ گھر میں گھس گیا, تو یہاں حواری لفظ صحیح نہیں ہے, حواری اچھے معنوں میں استعمال کرنا چاہیے. تو فرمایا کہ قال الحواریون, اس پر کہا حواریوں نے نحن انصار اللہ, ہم اللہ کے مددگار, یعنی اللہ کے دین کے مددگار, جو اللہ کے دین کے لیے کام کرتا ہے گویا وہ اللہ کا مددگار ہے. آمنا باللہ, ہم ایمان لائے اللہ پر, وشہد بأننا مسلمون, اور آپ بھی گواہ رہے ہیں کہ ہم اسی اللہ کے فرما بردار ہیں. آگے ان حواریوں کی دعائیں ہیں, ربنا آمنا بما انزلتا, اے ہمارے رب ایمان لائے اس پر جو آپ نے اتاری, یعنی جو کتاب آپ نے اتاری, واتبعنا الرسول, اور ہم نے پیروی کی رسول کی, فاکتبنا مع الشاہدین, پس آپ لکھ لیجئے ہمیں شہادت دینے والوں میں سے, ومکروا ومکر اللہ, پس ان بنی اسرائیلیوں نے خفیہ تدبیر کی, بس اللہ نے ان کی تدبیر کا جواب دیا, واللہ خیر الماکرین, اللہ تعالیٰ بہترین تدبیر فرمانے والے. اس قال اللہ عیسیٰ, جبکہ کہا اللہ نے کہ اے عیسیٰ علیہ السلام, انی متوفی کا, بے شک میں آپ کو پورا پورا لے لوں گا, یعنی روح اور جسم سمیت اٹھا لوں گا. ایک ترجمہ یہ بھی ہوتا ہے کہ میں آپ کو ماروں گا, یعنی یہ یہودی اور رومی جو آپ کی جان کے دشمن ہیں یہ آپ کو نہیں مار سکیں گے. اللہ تعالیٰ نے آسمانوں کو اٹھا لیا, ایک وقت آئے گا کہ دوبارہ زمین پر بھیجے جائیں گے, یہاں عیسیٰ علیہ السلام کی شادی ہوگی, ان کے اولاد ہوگی, اور پھر اللہ تعالیٰ انہیں یہاں موت دے گا, جو بھی زندہ ہے اسے بہرحال ایک نہ ایک دن موت آنی ہے. فرمایا ورافعوں کا الیہ, اور میں اٹھا لوں گا آپ کو اپنی طرف, ومطہروں کا من الذین کفروا, اور پاک کر دوں گا آپ کو کافروں سے, وجائل الذین اتبعوا, اور بناؤں گا ان لوگوں کو جو آپ کی پیروی کریں گے, فوق الذین کفروا الی یوم القیامہ, غالب ان لوگوں پر جو کافر ہیں یعنی یہود پر قیامت کے دن تک. اس لیے حضرت عیسیٰ علیہ السلام کو ماننے والے کون ہیں؟ ایک تو مسلمان ہیں, دوسرے عیسائی ہیں, یہی ہمیشہ غالب رہیں, اور جو ہے یہودی وہ مغلوب رہے ہیں دور. تو فرمایا ثم الی مرجعکم, پھر میری طرف تم سب نے لوٹ کر آنا ہے, فَأَحْكُمُوا بَيْنَكُمْ فِيمَا كُنْتُمْ فِيهِ تَخْتَلِفُونَ, پھر میں فیصلہ کر دوں گا ان تمام معاملات میں جو تمہارے درمیان اختلافی ہیں, جن میں تم اختلاف کرتے ہو, اور یہ فیصلے کا بیان آ رہا ہے. فَأَمَّا الَّذِينَ كَفَرُوا, بس وہ لوگ جنہوں نے کفر کیا, فَأُعَذِّبُهُمْ عَذَابًا شَدِيدًا فِي الدُّنْيَا وَالْآخِرَةِ, تو میں عذاب دوں گا انہیں بہت سخت دنیا اور آخرت میں, وَمَا لَهُم مِّن نَّاصِرِينَ, نہیں ہوگا کوئی ان کا مددگار. وَأَمَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ, وہ لوگ جو ایمان لائے جنہوں نے نیک اعمال کیے, فَيُوَفِّيهِمْ أُجُورَهُمْ, تو میں پورا پورا دوں گا انہیں ان کا اجر, وَاللَّهُ لَا يُحِبُّ الظَّالِمِينَ, اللہ پسند نہیں کرتا ظالموں کو. آگے صداقت قرآن اور رسالت کا ذکر آ رہا ہے. اور عیسیٰ علیہ السلام کی مثال دی جا رہی ہے آدم علیہ السلام سے، فرمایا ذالک نتلوہ علیہ، اور یہ جو ہم پڑھ کر سناتے ہیں نبی صلی اللہ علیہ وسلم آپ کو، من الآیات و ذکر الحکیم، یہ اللہ کی آیات میں سے اور بڑا حکمت والی یاد دہانی ہے. اِنَّ مَثَلَ عِیسَىٰ عِندَ اللَّهِ كَمَثَلِ آدَم، بے شک مثال عیسیٰ علیہ السلام کی اللہ کے نزدیک آدم علیہ السلام کیجیے. ان لوگوں نے حضرت عیسیٰ علیہ السلام کو خدا بنا لیا اس وجہ سے کہ بغیر باپ کے پیدا ہوں، تو حضرت آدم علیہ السلام تو بغیر باپ اور بغیر ماں کے پیدا ہوئے، تو اگر یہ بغیر باپ کا پیدا ہونا خدا بناتا ہے تو آدم علیہ السلام کو بھی خدا بناؤ، گویا یہ کہا جائے. اسی طرح آپ دیکھیں گے اس سورت کے شروع میں حضرت یحییٰ علیہ السلام کی پیدائش کا ذکر ہے، وہ بھی موجزانہ پیدائش ہے، بڑھاپے میں پیدا ہونا، تو پھر کہا جا رہا ہے انہیں بھی گویا پھر خدا بنا لو کہ بڑھاپے میں اس طرح موجزانہ پیدائش، تو گویا یہ بات بتائی جا رہی ہے موجزانہ پیدائش کوئی خدا نہیں بنا دیتا، یہ تو سب اللہ کی مخلوق ہے. تو فرمایا خلقہ من تراب، عیسیٰ علیہ السلام کی مثال آدم علیہ السلام کی مانند ہے اللہ کے نزدیک، اور آدم علیہ السلام کو اللہ نے بنایا مٹی سے. ثم قال له كن فيكون، پھر کہا اونچے کہ ہو جاؤ، ہو گئے. الحق من ربك، بس یہ حق جو ہے وہ آپ کے رب کی طرف سے ہے. فلا تكن من الممترین، بس آپ نہ ہو جائیے چیک کرنے یعنی شک کرنے والوں میں سے. آگے دعوت مباہلہ ہے، یہ جو 600 عیسائی آئے تھے نجران سے، جب یہ ساری باتیں انہوں نے سنی پھر بھی مان کے نہیں دیا، تو نبی اکرم صلی اللہ علیہ وسلم نے کہا کہ اچھا ٹھیک ہے، تم اپنی بیویوں بچوں کو لے کر میدان میں آ جاؤ، ہم بھی اپنے بیویوں بچوں کے ساتھ میدان میں آ جاتے ہیں. پھر سب مل کر اللہ سے دعا کرتے ہیں کہ جھوٹوں پر اللہ کی لعنت ہو. یہ جو طریقہ یہ مباہلہ کراتا ہے، یہ آپ صلی اللہ علیہ وسلم نے فرمایا ان کے ساتھ، وہ یہ کہ آپ صلی اللہ علیہ وسلم حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ، حضرت حسن رضی اللہ تعالیٰ عنہ، حضرت حسین رضی اللہ تعالیٰ عنہ اپنے گھر والوں کو لے کر میدان میں آ گئے، لیکن یہ نجرانی عیسائی یہ نہیں آئی، یہ راتوں رات جو ہے مدینہ چھوڑ کر نکل گئے. تو فرمایا فمن حاجک فی، پھر جو شخص حجت کرے نبی صلی اللہ علیہ وسلم آپ سے، من بعد ما جاءک من العلم، اس کے بعد کیا آ چکا ہے آپ کے پاس علم، فقل تعالوا، بس آپ کہہ دیجئے آ جاؤ، ندعو ابناءنا وابناءکم، ہم بلا لیں اپنے بیٹوں کو تم بلا لو اپنے بیٹوں کو، ونساءنا ونساءکم، ہم بلا لیں اپنی عورتوں کو تم بلا لو اپنی عورتوں کو، وانفسنا وانفسکم، اور ہم لے آئے اپنے آپ کو تم بھی آ جاؤ خود، ثم نبتہل، پھر ہم گڑ گڑا کر دعا کریں، فنجعل لعنت اللہ علی الکاذبین، کہ لعنت ہو اللہ کی جھوٹوں پر، ظاہر ہے وہ آئی نہیں اس کے لیے، خلاصہ بحث آ رہا ہے آگے. فرمایا ان ھذا لہو القصص الحق، بے شک یہی جو ہے وہ بیان ہے سچا، وما من الہ الا اللہ، کوئی معبود نہیں سوائے اللہ کے، نہ عیسیٰ علیہ السلام خدا ہیں اور نہ عزیر علیہ السلام خدا ہیں، جنہیں بھی خدائی میں شریک کیا جاتا ہے سب اللہ کی مخلوق ہیں. فرمایا وَإِنَّ اللَّهَ لَهُوَ الْعَزِيزُ الْحَكِيمُ، اور بے شک اللہ تعالیٰ زبردست ہے کمال حکمت والا ہے. فَإِن تَوَلَّوْا، پھر اگر وہ روگردانی کریں، فَإِنَّ اللَّهَ عَلِيمٌ بِالْمُفْسِدِينَ، تو بے شک اللہ تعالیٰ خوب جانتا ہے مفسدوں کو. بس یہ ایک رکوع اور پڑھ لیتے ہیں تاکہ چار رکعت ہو جائیں ہماری، اور پھر انشاءاللہ باقی بعد میں کریں گے، تین رکوع ہمارے رہ جائیں گے وہ انشاءاللہ کل دیکھ لیں. فرمایا قل یا اہل الکتاب، اے نبی فرمائیے، کہہ دیجئے اے اہل کتاب، تعالوا الی کلمۃ سواء بیننا وبینکم، آؤ اس بات کی طرف جو برابر ہے ہمارے اور تمہارے درمیان، وہ بات کیا ہے، اللہ نعبد الا اللہ، کہ ہم نہیں عبادت کریں صرف اللہ کی، تم بھی اللہ کو مانتے ہو ہم بھی مانتے ہیں، تو آؤ سب مل کے صرف ایک اللہ کی عبادت کرتے ہیں، ولا نشرک بھی شیئا، اور نہیں شریک ٹھہراتے ہم اس اللہ کے ساتھ کسی کو بھی، ولا تتخذ بعضنا بعضا اربابا من دون اللہ، اور نہ بنا ہم میں سے کوئی کسی کو رب اس اللہ کے سوا، فان تولوا، پھر اگر وہ بے توجہی کرتے، فقولوا اشهدوا باننا مسلمون، تو آپ اے مسلمانوں کہہ دو کہ گواہ رہو کہ ہم تو اس اللہ ہی کے فرما بردار. یہ گویا سکھایا جا رہا ہے کہ جب بھی بات کرنی ہو تو مشترکہ کامن باتوں سے بات شروع کی جائے. یا اہل کتاب، اہل کتاب کا جو جھگڑنا ابراہیم علیہ السلام کے بارے میں اس کا ذکر ہے، اے اہل کتاب، لما تحاجون فی ابراہیم، تم کیوں جھگڑا کرتے ہو ابراہیم علیہ السلام کے بارے میں، وما انزلت التوراۃ والانجیل الا من بعدی، مگر یہ کہ تورات اور انجیل تو ان کے بہت بعد نازل ہوئی، افلا تعقلون، کیا عقل سے کام نہیں لیتے، हा अंतुम हा उलाई हाजज तुम फी मलकुम बिही इल्म, हाँ तुम वो लोग हो कि तुमने झगड़ा किया उस बात में जिसका तुम्हारे पास इल्म है। ईसा अलैहिस्सलाम के बारे में झगड़ रहे हो, मूसा अलैहिस्सलाम के बारे में या उज़ैर अलैहिस्सलाम के बारे में तुम कर रहे हो, तो बात समझ आती है कि तुम्हारे पास उनका कुछ इल्म है। लेकिन फरमाया कि वल्लाहु यालमु व अंतुम ला तालमु, बल्कि फरमाया फलिमा तो हाथ जू ना फीमा लैसा लकुम बिही, लेकिन तुम क्यों झगड़ते हो उनके बारे में जिनका तुम्हारे पास इल्म ही नहीं। वल्लाहु यालमु व अंतुम ला तालमुन, अल्लाह जानता है तुम नहीं जानते। उनका एतराज था कि इब्राहिम अलैहिस्सलाम या तो यहूदी थे या ईसाई, लेकिन उन्हें कहा जा रहा है भाई यहूदियत तो शुरू हुई है मूसा अलैहिस्सलाम से, वो इब्राहिम अलैहिस्सलाम के कई सौ साल बाद पैदा हुए, और ईसाईयत शुरू हुई है ईसा अलैहिस्सलाम से, वो तो और भी कई सौ साल बाद पैदा हुए, तो वो कैसे जो है वो यहूदी और ईसाई हो सकते। तो फरमाया मा काना इब्राहिम यहूदियन वला नसरानियन, और इब्राहिम अलैहिस्सलाम ना तो यहूदी थे और ना नसरानी थे। वलकिन काना हनीफा मुस्लिमा, बल्कि वो बिल्कुल यकसू मुसलमान थे। वमा काना मिनल मुशरिकीन, और वो शिर्क करने वालों में से नहीं थे। इन्ना अव्वलन्नासी बी इब्राहिम, बल्कि फरमाया इन्ना अव्वलन्नासी बी इब्राहिम, और ज्यादा करीब तर है इब्राहिम अलैहिस्सलाम से। लल्लज़ीना तबाउहु, वो लोग जो उनकी तबाह करने वाले हैं, उनकी पैरवी करने वाले हैं। वहाज़ा नबी वल्लज़ीना आमनु, और ये नबी हैं और वो लोग जो इनकी पैरवी करने वाले और वो लोग जो ईमान लाने वाले। वल्लाहु वलीउल मोमिनीन, और अल्लाह दोस्त है मोमिनों का। वद्दत ताइफतुम मिन अहलिल किताब, और चाहते हैं बाज़ लोग अहले किताब में से। लव युज़िल्लूनकुम, क्या मुसलमानों तुम्हें गुमराह करते हैं। वमा युज़िल्लूना इल्ला अनफुसहुम वमा यशुरून, अब वो गुमराह नहीं करते मगर अपने आप को, और उन्हें इसका शऊर नहीं है। दूसरों को गलत रास्ते पर बहकाना भी गुनाह है, और ये भी जो अल्लाह को ये बहुत नापसंद है, तो वो मुसलमानों को गलत रास्ते पर डालने की जो कोशिशें कर रहे हैं तो असल में खुद ही गलत रास्ते पर जा रहे हैं। फरमाया या अहलल किताब, ए अहले किताब, लिमा तकफुरूना बि आयातिल्लाहि व अंतुम तशहदून, क्यों इनकार करते हो अल्लाह की आयात का जबकि तुम खुद गवाह हो। या अहलल किताब, ए अहले किताब, लिमा तलबिसूनल हक्क बिल बातिल, क्यों मिलाते हो सच में झूठ। व तक्तुमूनल हक्क व अंतुम तअलमून, और क्यों छुपाते हो सच्ची बात जबकि तुम जानते हो। उन्हें खूब मालूम था कि हज़रत इब्राहिम अलैहिस्सलाम मवाहिद थे, लेकिन फिर भी उनके बारे में कहना कि वो यहूदी थे या ईसाई थे बिल्कुल गलत बात। इसी तरह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को अच्छी तरह पहचानते थे, लेकिन फिर भी कहते थे कि नहीं, ये सिर्फ उम्मीदीन के लिए नबी है, हमारे लिए नबी नहीं है। तो ये सारी इन बातों से उन्हें रोका जा रहा है। रजी दुआ फरमाइए अल्लाह ताला हमारे लिए कुरान को समझना आसान फरमाए, इस पर अमल करने की हमें तौफीक अता फरमाए। अल्लाहुम्मा इज्अल अल-कुरान रबीअ कुलूबिना, अल्लाह बना दीजिए हमारे लिए कुरान को हमारे दिलों की बहार। व नूरा सुदूरिना, और हमारे सीनों का नूर। व जिला अहज़ानिना, और हमारे दुखों का मदावा। व ज़हाबा हुमुमिना व गुमुमिना, और हमारी फिक्रों और परेशानियों का दूर करने का जरिया। अल्लाहुम्मा इरहमना बिल कुरान अल-अज़ीम, अल्लाह हम पर रहम फरमाइए कुरान अज़ीम की बदौलत। व जअलहु लना इमामा व नूरा व हुदा व रहमा, अल्लाह इस कुरान को हमारे लिए इमाम बना दीजिए, नूर बना दीजिए, हिदायत और रहमत का जरिया बना दीजिए। अल्लाहुम्मा ज़क्किरना मिन्हुमा नसीना, अल्लाह हमें याद करा दीजिए इसमें से जो कुछ हम भुला बैठे। वअल्लिमना मिन्हुमा जहन्ना, और हमें सिखा दीजिए इसमें से जो कुछ हम नहीं जानते। वरज़ुक़ना तिलावतहु आना लैल व आना नहार, और हमें इसकी तिलावत की तौफीक अता फरमाइए दिन में भी और रात में भी। वजअलहु लना हुज्जतन या रब्बल आलमीन, इस कुरान को हमारे हक में हुज्जत बना दीजिए तमाम जहानों के परवरदिगार। जज़ाकुमुल्लाहु खैर।